نبی کریم صلی اللہ علیہ وسلم بحیثیت معلم، اس کتاب میں سے ہم چپٹر نمبر 27 27 دیکھیں گے، جواب میں تشبیہ اور قیاس کا استعمال۔ تشبیہ ہوتا ہے کسی ایک چیز کو دوسری جیسا کر کے دکھانا، شبیہ سے، شبہ سے۔ اردو میں ہم بولتے ہیں کہ مجھے شبہ پڑ رہا، بچے کی تشبیہ ماں پہ ہے۔ اور قیاس کہتے ہیں گمان کو، قاس یقیس و قیس، کسی چیز کے بارے میں کچھ گمان کرنا۔ پیج نمبر ہے 262۔ تو آئیے دیکھتے ہیں کہ نبی صلی اللہ علیہ وسلم تشبیہ اور قیاس سے کس طرح کام لیتے تھے، اور سوال کرنے والے کو مطمئن کرنے میں اس انداز کا مؤثر ہونا یہ تجربے سے ثابت ہے۔ چار مثالیں دیکھیں گے۔ پہلا مقام ہے مقام جہنم کے سائل سے مکان شب و روز کے بارے میں سوال کرنا، یعنی جہنم کہ کسی مقام کا کسی نے پوچھا تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے اس کو کسی دوسری چیز سے ریلیٹ کر کے دکھایا۔ امام ابن حبان اور امام حاکم رحمہ اللہ نے حضرت ابو ہریرہ سے یہ روایت نقل کی، کہتے ہیں کہ جا رجل الى رسول اللہ صلی اللہ علیہ وسلم فقال یا محمد صلی اللہ علیہ وسلم ارأیت جنۃ ارضها السماوات والارض فائن النار قال ارأيت الليل الذي قد البس كل شيء فعين جويل النهار قال الله اعلم قال كذلك الله يفعل ما يشاء۔ ایک آدمی نے رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہو کر عرض کیا، اے محمد صلی اللہ علیہ وسلم۔ یہاں انداز دیکھیے گا کہ نام لیا جا رہا ہے، اور یہ بولنے والا عربی تھا، تو اس سے پتہ چلتا ہے کہ سوال کرنے کا انداز بھی انسان کے اصل کیلپر کو ظاہر کر دیتا ہے۔ سوال کیا تھا؟ جنت کا عرض آسمانوں اور زمین کے برابر ہے، تو فرمائیے کہ جہنم کی آگ کہاں ہے؟ یعنی پورے آسمان اور زمین کو کھول دیں تو اس میں تو جنت سما جائے گی، تو جہنم کہاں جائے گی؟ آپ نے فرمایا تم بتلاؤ کہ رات ہر چیز پر چھا جاتی ہے تو دن کو کہاں رکھا گیا؟ اس نے عرض کیا اللہ زیادہ بہتر جانتا ہے۔ آپ نے فرمایا اسی طرح اللہ تعالیٰ جو چاہتا ہے کرتا ہے۔ دیکھیے گا کتنا خوبصورت تقابل کیا نا، کہ رات آتی ہے تو دن کہاں جاتا ہے، دن ہے تو رات کہاں، تو کیا وہ ذات پھر جنت اور جہنم کے ایک ساتھ الگ جگہ پہ نہیں کر سکتا؟ امام ابن حبان رحمہ اللہ کی روایت ہے، فقال النبی صلی اللہ علیہ وسلم ارأیت ھذا اللیل قد کان ثم لیس شیء این جعل قال اللہ اعلم قال فإن اللہ یفعل ما یشاء۔ آپ نے فرمایا تم دیکھتے ہو کہ رات تھی پھر کچھ بھی نہیں، اس کو کہاں رکھا گیا؟ اس نے عرض کیا کہ اللہ تعالیٰ زیادہ بہتر جانتا ہے۔ آپ نے فرمایا یقیناً اللہ تعالیٰ جو چاہتا ہے کرتا ہے۔ آپ دیکھیں ایک ایسی چیز کی طرف آپ نے توجہ دلائی کہ جو ہر ایک دیکھتا ہے۔ سوال کرنے والا اس بات کو دیکھ چکا تھا اور آپ نے اسی سے اس کو تشبیہ دی۔ اس حدیث پر ابن حبان نے جو عنوان دیا ہے، جو ٹاپک اس کا رکھا ہے، وہ کیا ہے؟ ذکر الخبر الدال على اباحتی اجابت العالم السائل بالعجوبتی على سبیل التشبیہ والمقایستی دون الفصل فی القصہ۔ قصے میں فیصلہ کن انداز اختیار کیے بغیر عالم کا سائل کو تشبیہ اور قیاس کے طریقے سے جواب دینے کے جواز پر دلالت کرنا۔ تو کتنا خوبصورت انداز ہے، اور آپ دیکھیے کہ سوال کے جواب میں پھر سوال آ گیا نا، یہ انداز بہت زیادہ دوسرے کو متاثر کرنے والا ہوتا ہے۔ جب کوئی آپ سے سوال کرے آپ بھی سوال کر دیں، اب کیا کرے گا وہ، پھر کوئی سوال کرے آپ بھی کر دیں۔ اسی طرح ایک اور بہت ہی پیارا واقعہ ہے، بچے اور والدین کے رنگوں میں اختلاف کے لیے اونٹوں کی مثال دی۔ امام بخاری نے حضرت ابو ہریرہ رضی اللہ عنہ سے یہ روایت نقل کی، اللہ کے نبی کے پاس ایک شخص آیا، ان عرابی اتى رسول اللہ صلی اللہ علیہ وسلم فقال ان امراتی ولدت غلاما اسود و انی انکرتہ فقال له رسول اللہ صلی اللہ علیہ وسلم هل لك من ابل قال نعم قال فما الوانها قال حمر قال هل فيها من اورق قال ان فيها لورقا قال فانا ترى ذلك جاءها قال يا رسول الله ارق نزعها قال ولعل هذا ارق نزعه ولم يرخص له في الانتفاء منه۔ ایک عرابی نے رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہو کر عرض کیا، मेरी बीवी ने एक काले लड़के को जन्म दिया है और बिला शुबा मैं इसका इनकार करता हूँ, यानी इसको अपना नहीं समझता। रसूलुल्लाह ने इससे फरमाया, क्या तुम्हारे पास ऊँट हैं? इसने अर्ज़ किया, जी हाँ। आपने पूछा, इनके रंग क्या हैं? इसने अर्ज़ किया, सुर्ख। आपने दरियाफ्त फरमाया, कि इनमें कोई खाकी भी है? उसने अर्ज़ किया, इनमें खाकी रंग के हैं, यानी एक से ज़्यादा हैं। आपने फरमाया, तुम्हारे ख्याल में ये रंग किस तरह इनके पास आ गया? इसने जवाब दिया, या रसूलुल्लाह, किसी रग ने इस रंग को खींच लिया होगा। मुराद ये है कि बच्चे ने दूर से किसी नानी दादी या दूर के रिश्तेदार का असर ले लिया। आपने फरमाया, शायद इस यानी बच्चे के रंग को भी किसी रग ने खींच लिया हो और आपने इसको बच्चे के इनकार की इजाज़त ना दी। तब आप देखिए कि रंगों में मुमासलत ख्याल डालकर कितना अहम मसला, जिसमें हो सकता है कि वह अपनी बीवी से नाराज़ होता या उसको तलाक तक देता, अल्लाह के नबी ने कितने प्यारे अंदाज से उसको समझाया कि बात समझ आ गई। ये अंदाज़ दूसरे को बेबस कर देता है। इमाम बुखारी ने इस हदीस पर जो बाब बांधा है वो है, बाब मन शब्बह असलन मालूमन बी असली मुबैजिन वक़द बैन नबी सल्लल्लाहु अलैहि वसल्लम हुक्महुमा लिफहम असाइल। इस बारे में बाब के एक अमर मालूम हो उसको दूसरे अमरे वाजे से तशबीह देना, ताकि पूछने वाला समझ जाए और अल्लाह के नबी दोनों का हुक्म बयान फरमा चुके हों। अब देखिए कि इमाम बुखारी के जो अबवाब हैं वो भी कितने ज़्यादा क्लियर हैं, सिर्फ टॉपिक से ही पूरी बात समझ आ जाती है। तो ये फ़िक्र होती है, और अल्लाह जिसको दे दे, अल्लाह ताला हमें भी फ़हम और फ़िक्र अता फ़रमाए। हाफिज़ इब्ने हजर अल अस्क़लानी इस पर कहते हैं, इन्नल्लज़ी वरद अन्हु सल्लल्लाहु अलैहि वसल्लम मिनत तमसीली इन्नमा हुआ तशबीह असलिन बी असलिन वल मुशब्बहु अख्फा इंद साइल मिनल मुशब्बही बिही वफ़ाइदतु तशबीह तक़रीबु लिफ़हमि साइल। जो मिसाल नबी सल्लल्लाहु अलैहि वसल्लम से वारित है वो एक असल को दूसरी असल से तशबीह देने की है, और मुशब्बा यानी जिस चीज़ में शुबा हो, मुशब्बा साइल के नज़दीक मुशब्बा बे वो जिससे तशबीह दी जाए, इससे निस्बतन ज़्यादा मख्फी यानी छुपी हुई है, और तशबीह का फ़ायदा बात को फहम में साइल के करीब करना है। तो अब देख लीजिए कि मिसाल देकर बात को समझाना, जबकि एक बात मालूम हो और दूसरी बात को मालूम करना है, तो मालूम बात को सामने रखें तो नामालूम बात पता चल जाती है। चंद बातें हैं इस हदीस में। पहली बात है कि सवालिया अंदाज़, और जो शुबा था अरबी के जहन में उसको आपने दूर किया, आपने उससे चार सवाल किए। इससे पता चलता है कि एक से ज़्यादा सवाल कर सकता है उस्ताद या आलिम दूसरे बंदे को मुतमईन करने के लिए। फिर दूसरी बात है कि आपने ऊँट की मिसाल दी, कैमरे की नहीं दी। हाँ क्यों? इसलिए कि अराबी था, गांव में था और ऊँट ही को देखा करता था। तीसरी मिसाल है नज़र हज की कर्ज़ से तशबीह, यानी हज की कोई नज़र करे तो उसको कर्ज़ के साथ कैसे तशबीह दी गई। इमाम बुखारी रहमहुल्ला ने इब्ने अब्बास रदी अल्लाहु अन्हुमा से ये रिवायत नकल की, अन्नमरातन जात इलन नबी सल्लल्लाहु अलैहि वसल्लम फ़कालत इन उम्मी नज़रत अन तहुज्ज फ़मा तत قبل أن تحج أف أحج عنها؟ قال نعم حجي عنها. أرأيت لو كان على أمك دين أكنت قاضيته؟ قالت نعم. قال فقد الله الذي له فإن الله أحق بالوفا. एक खातून नबी सल्लम के पास तशरीफ लाई और उन्होंने अर्ज़ किया, मेरी माँ ने हज की नज़र मानी थी लेकिन वो हज करने से पहले फौत हो गईं, क्या मैं इनकी तरफ से हज करूँ? आपने फरमाया, हाँ इनकी तरफ से हज करो। तुम्हारा क्या ख्याल है कि अगर तुम्हारी वालदा के ज़िम्मे कर्ज़ होता तो तुम इसको अदा करती? उसने अर्ज़ किया, जी हाँ। आपने फरमाया, पस जो अल्लाह ताला का हक है इसको अदा करो, क्योंकि अल्लाह ताला वफा यानी कर्ज़ को अदा करने का सबसे ज़्यादा हकदार है। तो अब देखिए कि हज की नज़र मानना भी किस्म के अपने ऊपर एक लाइबिलिटी लेना है ना, तो जब कोई किसी का कर्ज़ लेता है तो उसको भी अदा करना होता है। तो इसको इतने खूबसूरत अंदाज से कहा कि इसमें अब देखिए कि अगले के पास फिर उससे अगला सवाल करने की गुंजाइश ही नहीं होती, और बहुत सारी बातें वक्त के ज़ियां से भी इंसान को बचा लेती हैं। इसी तरह एक मिसाल है मैयत पर वाजिब रोज़ों की कर्ज़ से तशबीह। इमाम मुस्लिम ने इब्ने अब्बास रदी अल्लाहु अन्हुमा से ये रिवायत नकल की, जा रजुलन इलन नबी सल्लल्लाहु अलैहि वसल्लम फ़क़ाला या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम इन उम्मी मातत वालेह सौम शहरिन अफ अकदी ही अनहा। فقال لو كان على أمك دين أكنت قاضيه عنها؟ قال نعم. قال فدين الله أحق أن يقضى. ایک شخص نے نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہو کر عرض کیا، یا رسول اللہ، میری والدہ فوت ہو گئی ہیں اور ان کے ذمے ایک ماہ کے روزے ہیں، کیا میں ان کی طرف سے روزے رکھوں؟ آپ نے فرمایا، اگر تمہاری والدہ کے ذمے قرض ہو تو کیا تم ان کی طرف سے اس کو ادا کرو گے؟ انہوں نے کہا، جی ہاں. آپ نے فرمایا، اللہ تعالیٰ کا قرض ادائیگی کا زیادہ حقدار ہے، یعنی اس کو کرنا لازم ہے. تو یہاں بھی آپ دیکھیے کہ جواب دینے سے پہلے فوت ہونے والی عورت کے ذمے واجب روزوں کو قرض سے تشبیہ دی، اور اس سے سوال کرنے والے کی تسلی بھی ہو جاتی ہے اور اس کو جواب بھی مل جاتا ہے. تو اس سے کیا پتہ چلتا ہے کہ نبی صلی اللہ علیہ وسلم سوالیہ انداز بھی اختیار کرتے تھے، تشبیہ اور قیاس کا بھی خیال ہوتا تھا. اب ہم اپنے اوپر لیتے ہیں اس کو تھوڑا سا، اس میں سے چند عملی باتیں ہم اپنے گفتگو کے ناطے سے دیکھ لیتے ہیں. پہلی بات دیکھیے کہ نان سٹاپ بات کرتے رہنا، دوسرا بندہ اس میں شامل نہ ہو، اس سے زیادہ فائدہ نہیں ہوتا.